पाकदामन रहने के लिए पांच इलाज।
इन आयात में खुदा ताला ने खुल्के इंसान यानी इफ्फत के हासिल करने के लिए सिर्फ आला तालीम ही नहीं फरमाई, बल्कि इंसान को पाकदामन रहने के लिए पांच इलाज भी बतला दिए हैं। यानी ये कि अव्वल, अपनी आंखों को नामहरम पर नजर डालने से बचाना, दो, कानों को नामहरमों की आवाज सुनने से बचाना, तीन, नामहरमों के किस्से न सुनना, चार, और ऐसी तमाम तकरीबों से जिनमें इस बदफेल के पैदा होने का अंदेशा हो अपने तई बचाना, पांच, अगर निकाह न हो तो रोजा रखना वगैरह। इस जगह हम बड़े दावे के साथ कहते हैं कि ये आला तालीम इन सब तदबीरों के साथ जो कुरान शरीफ ने बयान फरमाई है सिर्फ इस्लाम ही से खास है। और इस जगह एक नुक्ता याद रखने के लायक है, और वो ये है कि चूंकि इंसान की वो तभी हालत जो शहवात का मंबा है, जिससे इंसान बगैर किसी कामिल तगैयुर के अलग नहीं हो सकता, यही है कि उसके जज्बात शहवत महल और मौका पाकर जोश मारने से रह नहीं सकते, या यूं कहो कि सख्त खतरे में पड़ जाते हैं। इसलिए खुदाए ताला ने हमें ये तालीम नहीं दी कि हम नामारम औरतों को बिला तकल्लुफ देख तो लिया करें और उनकी तमाम जीनतों पर नजर डाल लें और उनके तमाम अंदाज नाचना वगैरह मुशाहिदा कर लें, लेकिन पाक नजर से देखें। और न ये तालीम हमें दी है कि हम उन बेगाना जवान औरतों का गाना बजाना सुन लें और उनके हुस्न के किस्से भी सुना करें, लेकिन पाक ख्याल से सुने, बल्कि हमें ताकीद है कि हम नामहरम औरतों को और उनकी जीनत की जगह को हरगिज ना देखें, ना पाक नजर से और ना नापाक नजर से, और उनकी खुशिलहानी की आवाजें और उनके हुस्न के किस्से ना सुने, ना पाक ख्याल से और ना नापाक ख्याल से, बल्कि हमें चाहिए कि उनके सुनने और देखने से नफरत रखें, जैसा कि मुर्दार से ताट होकर न खावे। क्योंकि जरूर है कि बेकैदी की नजरों से किसी वक्त ठोकरें पेश आवे, सोचूं कि खुदा ताला चाहता है कि हमारी आंखें और दिल और हमारे खतरात सब पाक रहें, इसलिए उसने ये आला दर्जे की तालीम फरमाई। इसमें क्या शक है कि बेकैदी ठोकर का मूजिब हो जाती है। अगर हम एक भूखे कुत्ते के आगे नर्म नर्म रोटियां रख दें और फिर उम्मीद रखें कि उस कुत्ते के दिल में ख्याल तक उन रोटियों का ना आवे, तो हम अपने इस ख्याल में गलती पर हैं। तो खुदाए ताला ने चाहा कि नफसानी ख्वाह को पोशीदा कार्रवाइयों का मौका भी ना मिले और ऐसी कोई भी तकलीफ पेश ना आवे जिससे बद खतरात जुम्बश कर सकें। इस्लामी पर्दे की यही फिलॉसफी और यही हिदायत शरी है। खुदा की किताब में पर्दे से ये मुराद नहीं कि फकत औरतों को कैदियों की तरह हिरासत में रखा जाए। ये उन नादानों का ख्याल है जिनको इस्लामी तरीकों की खबर नहीं, बल्कि मकसूद ये है कि औरत मर्द दोनों को आजाद नजरअंदाजी और अपनी जीनतों के दिखाने से रोका जाए, क्योंकि इसमें दोनों मर्द और औरत की भलाई है। बिलाखिर याद रहे कि खाबीदा निगाह से गैर महल पर नजर डालने से अपने तई बचा लेना और दूसरी जायज नजर चीजों को देखना, इस तरीक को अरबी में गज़े बसर कहते हैं। और हर एक परहेजगार जो अपने दिल को पाक रखना चाहता है, उसको नहीं चाहिए कि हैवानों की तरह जिस तरफ चाहे बेमुहाबा नजर उठाकर देख लिया करे, बल्कि उसके लिए इस तमद्दुनी जिंदगी में गज़े बसर की आदत डालना जरूरी है। और ये वो मुबारक आदत है जिससे उसकी ये तबी हालत एक भारी खुल्क के रंग में आ जाएगी और उसकी तमद्दुनी जरूरत में भी फर्क नहीं पड़ेगा। यही वो खुल्क है जिसको एहसान और इफ्फत कहते हैं। दूसरी किस्म तर्क शर के अकसाम में से वो खुल्क है जिसको अमानत और दयानत कहते हैं, यानी दूसरे के माल पर शरारत और बदनीयती से कब्जा करके उसको ईजा पहुंचाने पर राजी ना होना। तो वाजे हो कि दयानत और अमानत इंसान की तभी हालतों में से एक हालत है। इसी वास्ते एक बच्चा शीरखोर भी जो बवजह कम सीनी अपनी तभी सादगी पर होता है और नीज बबायस से गरसीनी अभी बुरी आदतों का आदि नहीं होता, इस कदर गैर की चीज से नफरत रखता है कि गैर औरत का दूध भी मुश्किल से पीता है। अगर बेहोशी के जमाने में कोई और दाया मुकर्रर ना हो तो होश के जमाने में उसको दूसरे का दूध पिलाना नहायत मुश्किल हो जाता है और अपनी जान पर बहुत तकलीफ उठाता है। اور ممکن ہے کہ اس تکلیف سے مرنے کے قریب ہو جائے، مگر دوسری عورت کے دودھ سے طبعاً بیزار ہوتا ہے، اس قدر نفرت کا کیا بھید ہے؟ بس یہی کہ وہ والدہ کو چھوڑ کر غیر کی چیز کی طرف رجوع کرنے سے طبعاً متنفر ہے۔ اب ہم جب ایک گہری نظر سے بچے کی سعادت کو دیکھتے اور اس پر غور کرتے ہیں اور فکر کرتے کرتے اس کی سعادت کی تہ تک چلے جاتے ہیں، تو ہم پر صاف کھل جاتا ہے کہ یہ عادت جو غیر کی چیز سے اس قدر نفرت کرتا ہے کہ اپنے اوپر مصیبت ڈال لیتا ہے، یہی جڑ دیانت اور امانت کی ہے۔ اور دیانت کے خلق میں کوئی شخص راست باز نہیں ٹھہر سکتا جب تک بچے کی طرح غیر کے مال کے بارے میں بھی سچی نفرت اور کراہت اس کے دل میں پیدا نہ ہو جائے۔ لیکن بچہ اس عادت کو اپنے محل پر استعمال نہیں کرتا اور اپنی بے وقوفی کے سبب سے بہت کچھ تکلیفیں اٹھا لیتا ہے، لہذا اس کی یہ عادت صرف ایک حالت طبیع ہے جس کو وہ بے اختیار ظاہر کرتا ہے، اس لیے وہ حرکت اس کے خلق میں داخل نہیں ہو سکتی۔ وہ انسانی سرشت میں اصل جڑ خلق دیانت اور امانت کی وہی ہے، جیسا کہ بچہ اس غیر معقول حرکت سے متدین اور امین نہیں کہلا سکتا، ایسا ہی وہ شخص بھی اس خلق سے متصف نہیں ہو سکتا جو اس طبی حالت کو محل پر استعمال نہیں کرتا۔ امین اور دیانتدار بننا بہت نازک امر ہے، جب تک انسان اس کے تمام پہلو بجا نہ لاوے امین اور دیانتدار نہیں ہو سکتا۔ اس میں اللہ تعالی نے نمونے کے طور پر آیات مفصلہ ذیل میں امانت کا طریق سمجھایا ہے، اور وہ طریق امانت یہ ہے: وَلَا تُؤْتُوا السُّفَهَاءَ أَمْوَالَكُمُ الَّتِي جَعَلَ اللَّهُ لَكُمْ قِيَامًا وَارْزُقُوهُمْ فِيهَا وَاكْسُوهُمْ وَقُولُوا لَهُمْ قَوْلًا مَّعْرُوفًا وَابْتَلُوا الْيَتَامَى حَتَّى إِذَا بَلَغُوا النِّكَاحَ فَإِنْ آنَسْتُم مِّنْهُمْ رُشْدًا فَادْفَعُوا إِلَيْهِمْ أَمْوَالَهُمْ وَلَا تَأْكُلُوهَا إِسْرَافًا وَبِدَارًا أَن يَكْبَرُوا وَمَن كَانَ غَنِيًّا فَلْيَسْتَعْفِفْ وَمَن كَانَ فَقِيرًا فَلْيَأْكُلْ بِالْمَعْرُوفِ فَإِذَا دَفَعْتُمْ إِلَيْهِمْ أَمْوَالَهُمْ فَأَشْهِدُوا عَلَيْهِمْ وَكَفَىٰ بِاللَّهِ حَسِيبًا النِّسَاء 6-7 وَلْيَخْشَ الَّذِينَ لَوْ تَرَكُوا مِنْ خَلْفِهِمْ ذُرِّيَّةً ضِعَافًا خَافُوا عَلَيْهِمْ فَلْيَتَّقُوا اللَّهَ وَلْيَقُولُوا قَوْلًا سَدِيدًا إِنَّ الَّذِينَ يَأْكُلُونَ أَمْوَالَ الْيَتَامَى ظُلْمًا إنما يأكلون في بطونهم نارا وسيصلون سعيرا النساء 10-11
ترجمہ:
یعنی اگر کوئی ایسا تم میں مالدار ہو جو صحیح العقل نہ ہو، مثلا یتیم یا نابالغ ہو، اور اندیشہ ہو کہ وہ اپنی حماقت سے اپنے مال کو ضائع کر دے گا، تو تم بطور کورٹ آف وارڈس کے وہ تمام مال اس کا متکفل کے طور پر اپنے قبضے میں لے لو، اور وہ تمام مال جس پر سلسلہ تجارت اور معیشت کا چلتا ہے ان بے وقوفوں کے حوالے مت کرو، اور اس مال میں سے بقدر ضرورت ان کے کھانے اور پہننے کے لیے دے دیا کرو، اور ان کو اچھی باتیں قول معروف کی کہتے رہو، یعنی ایسی باتیں جن سے ان کی عقل اور تمیز بڑھے اور ایک طور سے ان کے مناسب حال ان کی تربیت ہو جائے اور جاہل اور نا تجربہ کار نہ رہیں۔ اگر وہ تاجر کے بیٹے ہیں تو تجارت کے طریقے ان کو سکھلاؤ، اور اگر کوئی اور پیشہ رکھتے ہوں تو اس پیشے کے مناسب حال ان کو پختہ کر دو، اور ساتھ ساتھ ان کو تعلیم دیتے جاؤ اور اپنی تعلیم کا وقتاً فوقتاً امتحان بھی کرتے جاؤ کہ جو کچھ تم نے سکھلایا انہوں نے سمجھا بھی ہے یا نہیں. پھر جب نکاح کے لائق ہو جاویں, یعنی عمر قریباً 18 برس تک پہنچ جائے, اور تم دیکھو کہ ان میں اپنے مال کے انتظام کی عقل پیدا ہو گئی ہے, تو ان کا مال ان کے حوالے کرو اور فضول خرچی کے طور پر ان کا مال خرچ نہ کرو, اور نہ اس خوف سے جلدی کر کے کہ اگر یہ بڑے ہو جائیں گے تو اپنا مال لے لیں گے, ان کے مال کا نقصان کرو. جو شخص دولت مند ہو اس کو نہیں چاہیے کہ ان کے مال میں سے کچھ حق الخدمت لے وے, لیکن ایک محتاج بطور معروف لے سکتا ہے. عرب میں مالی محافظوں کے لیے یہ طریق معروف تھا کہ اگر یتیموں کے کارپرداز ان کے مال میں سے لینا چاہتے تو حتی الوسعی یہ قاعدہ جاری رکھتے کہ جو کچھ یتیم کے مال کو تجارت سے فائدہ ہوتا اس میں سے آپ بھی لیتے, راس المال کو تباہ نہ کرتے. تو یہ اسی عادت کی طرف اشارہ ہے کہ تم بھی ایسا کرو. اور پھر فرمایا کہ جب تم یتیموں کو مال واپس کرنے لگو تو گواہوں کے روبرو ان کو ان کا مال دو, اور جو شخص فوت ہونے لگے اور بچے اس کے ضعیف اور صغیر السن ہوں تو اس کو نہیں چاہیے کہ کوئی ایسی وصیت کرے کہ جس میں بچوں کی حق تلفی ہو. جو لوگ ایسے طور سے یتیم کا مال کھاتے ہیں جس سے یتیم پر ظلم ہو جائے تو وہ مال نہیں بلکہ آگ کھاتے ہیں, اور آخر جلانے والی آگ میں ڈالے جائیں گے.